नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी विगत 15 सातादेखि एउटा उपन्यास तपाईँलाई सुनाएर आएका छौँ। शरद पौडेलको उपन्यास लेखेको वाचन हामीले तपाईँलाई सुनायौँ। यसमा दलित र विशेष गरी दलितले भोग्नु परेका समस्याहरूका बारेमा राम्रोसँग लेखिएको छ। निनु चापागाई प्रगतिशील लेखक सङ्घबाट यसमा भूमिका लेख्नुहुन्छ। लेखेले को अछुतद्वारा प्रारम्भ गरिएको परम्परालाई उत्तराधिकारका रूपमा अनुसरण मात्र गरेको छैन, त्यसले खनेको दलित मुक्तिको वैचारिक कोरिटोलाई विस्तार गर्ने, सुदृढ बनाउने र बृहत्तर आयाम दिने काम समेत गरेको छ। यो लेखे पुस्तकका रूपमा आउनुभन्दा पहिले धारावाहिक रूपमा प्रकाशन भएको उपन्यास हो। यसको 15 श्रृङ्खलासम्म तपाईँले धेरै माया गरिदिनुभयो। आज यसको 16 तथा अन्तिम श्रृङ्खला लिएर आइपुगेका छौँ। वाचन सुरु हुन्छ पृष्ठ 290। एकैछिन है जेठबा, पुचारी कान्छु नयाँ पुला बजारको सार्वजनिक फोन भए ठाउँ गयो। हेलो, पार्टी अफिस हो, त्यहाँ सूर्यलाई लाखेजीलाई पाउन। पुचारी कान्छाको स्वरको उचाइ निकै माथि थियो। हजुर, लालसलाम कामरेड, म तारापति छतकुली, यता क्या पातलेगामको पार्टी सदस्य, चिन्नु भएन? अत्तेरिका म क्या, म चुनावसँगै डुले होइन, म तारे क्या तारे। हजुर, यहाँ एउटा हत्या भएछ, हजुरहरू तुरन्त गाडी लिएर आउनु पर्यो। होइन हजुर, नआइकन हुँदैन, पार्टीको झन्डो पनि ल्याउनु पर्यो, एउटा सानो श्रद्धाञ्जली सभा त गर्नै पर्यो नि, हजुर सहिदै भनौँ न। होइन हजुर, आत्महत्या, आत्महत्या त धरोधर्म होइन, यो सब प्रतिक्रियावादीहरूको चालो हो। हुन्छ हजुर, म मान्छे जोरी राख्छु, राखौँ त कामरेड। हस् लाल सलाम हजुर, पुचारे कान्छो पार्टी अफिसमा फोन गरिसकेर फेरि लास भए ठाउँ फर्कियो। लौ दाजुभाइ दिदीबहिनीहरू, एकैछिनमा जिल्ला र हाम्रा नेता कामरेडहरू आउँदै हुनुहुन्छ, एउटा सानो सभा राखेर जे कुरा गर्नुपर्छ त्यही गरौँला। लास छेउ आइपुगेको पुछारी कान्छाले उर्दी लगायो। ऊ जेठबा भए ठाउँ गएर बगरको ढुङ्गामा टुसुक्क बस्यो। जेठबा, जे पिर परे पनि सहनै पर्छ क्यारे, मुन्छेको चोला भनेकै एक बारको त हो नि, ढिलो चाँडोको कुरो मात्रै हो, आखिर तपाईँ हामी सबैले एक दिन जानै पर्छ, को पो अजम्बरी छ र, बो नरुनुहोस्। रोइरहेका बाजी छेउ गएर पुछारी कान्छाले सम्झाइ बुझाइ गर्न खोज्यो। कान्छा, मलाई के यो आपत आइलाग्यो? बाजेले बोल्दा बोल्दै ढाक्कै छोडौँला जे गरे। जेठबा, टाउको यहाँ अडाउनुहोस्। पुछारी कान्छाले आफ्नो घुँडो अलिक ठाडो पार्यो। बाजेले टाउको पुछारी कान्छाको घुँडामा टेकाए र आँसु झार्न थाले। खै त इन्ताकासम्म पनि आएनन् नि त, रातो आँखे पुलिस फेरि पुछारी कान्छो भए ठाउँमा आयो। आम्दै हुनु होला नि, भन्ने बित्तिकै फ्याटी निस्केर हिँड्नु मिल्छ र, जिल्लाभरिको पिर बोकेर बसेका मुन्छेलाई आम्छु भनेर वचन दिइसकेपछि फरक चाहिँ पर्दैन, ढुक्कले बसौँ पुलिस दाई, बरु सिट भए हाम्रै कामरेडको गाडीमा बसेर गए हुन्छ, म भनिदिउँला। पुछारी कान्छाले फुर्तीका साथ बोल्यो। भो, गाडी साडी चाहिएको छैन, यो लास बुझाउन पाए हामी हिँड्थ्यौँ। रातो आँखे पुलिसले गाडीको मोह देखाएन। लौ, ऊ उता बाटातिर हेरन् त पुलिस दाई, देख्छु गाडी, हाम्रा नेताले बोलेपछि पनि फरक पर्छ र, अरू पार्टीका नेता जस्ता हुन् र, पार्टीले बोलेपछि त बोल्यो बोल्यो। लौ, बरु यो भिडलाई अलि परपर हटाउँ त। पुछारी कान्छाले रातो आँखेलाई अकाम हरायो। होइन फेरि सभासभा नै हर्ने हो र, राति आँखे सभा सम्झेर झस्कियो। गर्न पऱ्यो नि, भनौँ न, एउटा सानी सानी सहिद नै परिन् नि त, थोडा कालगतिले मरेकी हुन् र यिनलाई त दुश्मनले मारेर फालेको हो क्या। पुछारी कान्छाको एकहोरो भाषणले मान्छे आजित भइसकेका थिए। के प्रमाण छ तपाईँसँग यिनलाई मारेर फालेको भन्ने, छ केही प्रमाण? रातो आँखे पुलिस अलिक जङ्गियो। एक तार एउटै कुरा नहरम त, प्रमाण पुर्याएर मात्रै कुरा हरम, नत्र। रातो आँखेका आँखामा हेरेको पुछारी कान्छो अहिले भने अलिक हच्कियो। होइन त्यस्तो पनि हुनसक्छ भनेको नि, त्यसरी सङ्कै गर्न पाइन्न र, प्रजातन्त्रमा बोल्नै पाइन्न कि के हो? पुछारी कान्छाको आवाजको उचाइ अघिभन्दा आधै घट्यो। तारे कामरेड, यता हाम त एकछिन। जीपमा आएर भर्खरै बगरमा ओर्लेको सूर्यलाल लाखेले पुछारी कान्छालाई एकान्तमा लग्यो। होइन यो के हो, के भयो यहाँ? लाखे कामरेडले तिखा आँखाले पुछारीलाई हेऱ्यो। खै खसो खासै के भएर मरे आउँ त मैले पनि चाल पाइनँ कमरेड, तर यिनी हाम्री गामकी जेठबाकी छोरी हुन्। पुछारी कान्छाले साउतीको स्वरमा बोल्यो। अनि जेठबा चाहिँ कतापट्टिका हुन् नि, हामीपट्टिका कि अर्थकै? लाखेले पनि साउती गर्यो। बुढाको चयनै केही भर छैन, चुनावी पछि फरक फरक, जता गुलियो उतै बोलियो। बोल्दा बोल्दै पुछारीले बगरको ढुङ्गामाथि बसेका जेठबा पर्नेलाई चोर आँखाले हेर्यो। तर कमरेड, हामीले आँटेर अरेसी फरक चाहिँ पर्दैन, पुछारीले लाखे कमरेडलाई आश्वस्त पार्न खोज्यो। बुटो पार्टीकाले विरोध गर्छन् कि? लाखे कमरेडको मनमा अझै सानोतिनो शङ्का बाँकी नै थियो। त्यसो गर्ने शङ्का भए कमरेडहरूलाई क्यार्न दुःख दिँदो हुन् नि? त्यसमा शङ्का नरम कमरेड, बरु जति सक्यो छिटो सानो सभा आरम। पुछारी कान्छो अलिक हतारियो। बरु कमरेड जेठबा थिम गर सान्त्वना दिँदै आरम, म चाहिँ सभा गर्ने थलो ठिक पार्छु। पुछारीले लाखेलाई जेठबा भएतिर डोरायो। नमस्कार है बुबा। सूर्यलाल लाखेले बगरको ढुङ्गामा उँधो मुन्टो लाएर बसेका बाजे नजिकै पुगेर दुई हात जोड्यो। बाजेले यसोक्क आँखा उठाएर हेरे। बाजेको आँखामा आँसु देखेपछि लाखे पनि मिल्नेसम्मको गम्भीर बन्ने प्रयत्न गर्यो। जेठबा, उहाँ हाम्रो पार्टीका जिल्ला सचिव कामरेड हुनुहुन्छ। यहाँ हामीहरूलाई यो विधि पिर पर्यो भनेपछि हामीलाई सान्त्वना दिन आउनु भएको, अझ भनौँ न सानानीको लासमाथि झन्डा उडाउन आउनु भएको। पुछारी कान्छाले लाखे कमरेडको परिचय दिन खोज्यो। क्याको झन्डा उडाउने होला बाबु, मैले त कुरो बुझिनँ के अरे। आँसु भरिएको आँखाले लाखे कमरेडतिर हेर्दै बाजेले रुन्चे स्वर निकाले। अहो बुवालाई थाहै रहेनछ, यी बहिनी त हाम्रो पार्टीकी सक्रिय कार्यकर्ता हुन् नि। यस्ता मुन्चेको अन्त्येष्टिमा यिनको कामको पार्टीले कदर गर्नुपर्छ नि बुबा, नत्र के को पार्टी हो त नि? लाखेले गम्भीर भाव निकाल्न खोज्दै सम्झाउन खोज्यो। हो जेठबा, चान्चुने मुन्चेले त्यस्तो अवसर कहाँ भेटाउँछन् र? बहिनी त भाग्यमानी निग्ली बनाऊ न, अब चाहिँ मर्दा त ओडाउँछन् कि ओडाउँदैनन्? पुछारी कान्छाले थपथाप गर्न खोज्यो। बाजेले निधार खुम्चाएर यसोको सम्झाउन खोजे। सान्नानी कुन चाहिँ पार्टीमा लागेर? सान्नानीलाई पार्टी साठीको कुरो थाहा भए चाहिँ बाजेलाई लाग्दै लागेर उनले निकै सोचे। सान्नानीले त चुनावमा भोट पनि दिए थिएन। बुटो पार्टीले भोट दिन भनेर लाइना राखेकी मुन्छेलाई उमेर नपुगे कि भनेर घाम पार्टीका मुन्छेले विरोध गरेर लाइनबाट निकालेका थिए। अहिले फेरि त्यही घाम पार्टीले हाम्रो मुन्छे भन्छ। बाजेको मनमा दस्तरी कुरा खेले, तर निकास केही फेला पारेन। ल सबै मुन्छे यतापट्टि फर्केर बस्दिन त, पुछारी कान्छो कुर्चीपट्टिबाट ठूलो स्वर निकालेर करायो। लास हेर्न आएका मान्छेहरू क्यार्न लारेछन् हेरौँ न त भनेर पुछारी कान्छाले भने चाहिँ गरी बसे। जेठबा यहाँथि आएर बसन्, पुछारीले बगरको ढुङ्गामा बसेका बाजेलाई कुर्चीमा आएर बस्ने इसारा गर्यो। बाजे नजिकै उभिएको लाखे कमरेडले बाजेको हात समातेर बिस्तारै कुर्चीमा ल्याएर बाजेलाई राख्यो र आफू चाहिँ नजिकैको कुर्चीमा बस्यो। दाजुभाइ दिदीबहिनीहरू, आज हामीले यहाँ थिमी एउटा सानो सभा गर्न लागेछौँ, त्यो के भने तपाईँहरूलाई थाहा भइसकेको छ। पुछारी कान्छाको कुरो सुनेर सुनिबस्नेहरू अचम्ममा परे। त्यो के भने आज हामीले हाम्रो पार्टीको सदस्य गुमाएछौँ, त्यही भएले तपाईँहरूले सामान्यमा आएर हाम्रा पार्टीका नेता सूर्यलाल लाखेज्यूले दुई चार बात भन्नुहुन्छ, त्यो ध्यानले सुनौँ भन्ने मेरो सबैलाई बिन्ती छ। उद्घोषक बनेको पुछारी कान्छो बोल्दा बोल्दै रोकियो। मैले बोले हुन्छ? पुछारी कान्छाको आँखामा हेरिबसेको लाखे कमरेडले आँखाको भाषाले सोधनी गर्यो। पुछारी कान्छाले सहमतिमा टाउको हल्लायो। क्रान्तिकारी साथीहरू, सूर्यलालले भाषण सुरु गर्यो। आज हाम्रो लागि ठूलो दुर्भाग्यको दिन भयो, हामीले हाम्रो पार्टीको एउटा होनहार योद्धा गुमायौँ, तर कसरी गुमायौँ यो अझ त गोप्य नै छ। हामीलाई के लाग्छ भने यो काम हाम्रो पार्टीको आरिस गर्ने प्रतिक्रियावादीकै हुनुपर्छ, तर केही छैन, हामी पाताल पुगेर भए पनि पत्तो लगाएरै छाड्नेछौँ, दुश्मनलाई हामी पानीमुनि गए नै छोडिदिने छैनौँ। अब उहाँले देखाउनु भएको बाटोमा हामी बाँचेकाहरूले सधैँभरि हिँडिरहनु कोसिस गर्नुपर्छ, उहाँको सपनालाई साकार पार्ने प्रयत्न गर्नुपर्छ। यस्तो दुःखको बेलामा अर्थ के भनिरहँ? अर्थ त अरू अरू भाषणमा पनि भनिरहेकै हो। जे होस् अहिले पिर्छ भनेर रोएर बसेर मात्रै हुन्न, हाम्रो पार्टीले त भनेकै छ, तपाईँहरूले सुन्नुभएकै होला, शोकलाई शक्तिमा बदल्नुपर्छ। बरु एउटा कुरा चाहिँ भनिहालौँ, अब हाम्रा पार्टीका मुन्छेले रात साँझ अलि होस गरेर हिँड्नु पर्यो। प्रतिक्रियावादीहरू बढिरहेछन्, यिनले ठामको ठाम हाम्रा मुन्छेलाई मार्न सक्छन्। र अन्तमा म हाम्री कमरेड साथीलाई श्रद्धाञ्जली अर्पण गर्दछु। हुन त यहाँ हाम्रो कमरेडको लासमाथि झन्डा राख्नुपर्ने हो, तर हिँड्ने बेला होसै भएन, झन्डा छुटेछ। हुन त झन्डा उडाएरै पनि आदर गर्न खोजेको नै हो, सोही परि मैले वचन टक्राएको छु। यही वचनलाई नै यहाँहरूले झन्डा सम्झनु हुन धेरै धेरै अनुरोध गर्छु। राखे कमरेडले झल्ला खालको यो भाषणपछि कोटको खल्तीमा हात हालेर ल्याएको अबिर र फूल निकाल्यो। जेठबा उठम, पुछारी कान्छाले बाजेको हात समाएर उठायो र लासको नजिकै लग्यो। लाखे कमरेडले अगाडि बढेर लासको मुख छोपिराखेको कपडा हटायो र हातको फूल र अबिर सर्कियो र मुट्टी कसेर दाहिने हातमाथि उठायो। चन्नानीको फुलेको अनुहार ज्वास्स देख्दा बाजे अत्तालिए। उनलाई चिटचिट पसिना छुट्यो, बाहुन्ड होला चाहिँ भयो। उनले दरो गरी पुछारे कान्छालाई समाते। कमरेड, अबिर फुल बाँकी होला? पुछारे कान्छाले लाखे कमरेडसँग सोध्यो। लाखे कमरेडले बोल्ने झन्झट गरे, थपक्क कोटको खल्तीमा हात हालेर एक मुठी फुल अबिर निकालेर पुछारे कान्छाको हातमा हालिदियो। यो फुल अबिर लिएर छरम जेठपा, पुछारे कान्छाले जेठपाको हातमा फुल अबिर राख्दिन खोज्यो, तर बाजेको हात लुन्द्रुङ्ग तल झुन्डिएका र काँपिरहेका थिए। यस्तो गर्नुहुन्न जेठपा, शोकलाई शक्तिमा बदल्नुपर्छ। पुछारे कान्छाले बाजेको हत्केला आफैले उठाएर फुल अबिर हातमा हालिदियो। बाजेको हातबाट त्यत्तिकै फुल अबिर खस्यो। बाजेले डाक्को छाडे। महिना दिनपछि देश फर्कने भने पनि लिखीले भने जस्तो गर्न सकेन। लिखीको मालिकले लिखीले पाउनुपर्ने पगार नदिएर लिखीलाई काममा अड्काइरह्यो। मतलब लिखीले कुखुराको सुली सोरिरहन पर्यो, दुसरी गुर्खाको लिआना अरू अपने पगार ले जान। सेठको यस्तो प्रस्तावपछि लिखेर परशुरामले नोकरी खोज्ने नेपाली साथीहरूको खोजी गरे। भन्दा बित्तिकै साथी पाइएन, त्यसैले लिखीले नोकरी छोड्न पाएन। त्यसैले लिखे अस्तक दिल्लीमै थियो। ओ गुर्खा, तुम्हारी खत आइए, ले जा। लिखी कुखुरा गोठमा सुली सोरिरहेको बेला गोठको काले गेटपालीले च्यात्तेको स्वरमा लेखेतिर फर्केर करायो। चिठी आएको सुन्ने बित्तिकै लेखेले हातका पन्जा फकालेर गेटपालीतिर हालियो। कहाँ आए मेरा चिठी? लिखी अतारिए जस्तो देखियो। एलो, काले गेटपालीले आफ्नो खल्तीबाट चिठी निकालेर लिखेको हातमा हालिदियो। कसले लेखेको रहेछ? अक्षर त नयाँ पो छन् त। लिखीले आफ्नो घरबाट पहिले आउने गरेका चिठीका अक्षरसँग अहिलेको अक्षर दाँज्यो। यसो फर्काएर पछिल्लोतिर हेऱ्यो। अबुई, घरैटी आएको रहेछ। पछिल्लोतिर लेखेको पठाउनेको ठेगाना देखेपछि लेखीले मनमनमा कुरा खेलायो। लेखी हातमा खाम खेलाउँदै अलिक पर गयो। सिमन्टीको चिसो भुइँमा थ्याच्च बस्यो र चिठी खोल्यो। चिठीका सुरुकै बात बेहोरा पढ्दा उसलाई अनौठो लाग्यो। त्यहाँ पहिले पहिलेका अक्षर पनि थिएनन् र लिखोट पनि त्यस्तो थिएन। प्यारो छोरा लेखे, शुभ आशीर्वाद। यो सम्बोधन पढेपछि लेखे टक्क अडियो र सोच्यो, यो चिठी सानानीले लेखिदिएकी हुँदै होइन। उसले भए यस्तो लेख्दैन थिए। किन सानानीले चिठी नलेखेकी होला? चिठीका अक्षर देख्ने बित्तिकै लेखेका मनमा अनेक ओलीका कुरा आए। सोच्दै जाँदा ऊ झसँग झस्कियो र चिठीमा आँखा लगायो। अबुई, लेखे चिठी पढ्दा पढ्दै हात्तियो। उसले एउटा हरफलाई तीन चार पटक पढ्यो। सानानीले गण्डकीमा हेलिएर आत्महत्या गरे र यो वाक्य पढ्दा पढ्दै लेखेका आँखा आँसुले भरिए। त्योभन्दा अघिल्तिर लेखेले चिठी पढ्नै सकेन। चिठीका पानामा लेखेका तप तप आँसु खस्न थाल्यो। लेखेलाई डाको छुट्ला जस्तो भयो। लेखेको आँखा अघिल्तिर सन्नानी झन्झन प्रष्ट देखिँदै आउन थाली। लेखेलाई सन्नानीको औधी माया लाग्यो। ऊ उठ्यो, दुई चार पाइला हिँड्यो, फेरि फर्कियो, रोकियो, बस्यो, उठ्यो। तर सन्नानी ऊ सँगसँगै थिए, ऊ नगिचै, ऊ भित्रै। अहो, के भा हो यो? लेखेको मनमा प्रश्नै प्रश्न भरियो। उत्तरको निम्ति न चिठीमा लेखिएको केही थियो, न त लेखेको मनभित्र नै केही आइरहेको थियो। ओ गुर्खा, क्या हुआ? बहुत इधर उधर कर रहे हो? अघिदेखि नै लेखेको चालामाला नियालिरहेको काले गेटपाले लेखी नजिकै आएर सोध्यो। खुश नै है? लेखेले कालेलाई आँसु भरिएको आँखाले हेऱ्यो। फेरि यो आँसु? गेटपाले भावुकताका साथ सोध्यो। ए, खुश नै है? लेखेले आँखाको आँसु पुस्दै भन्यो। साथमै खोली जाउँ, आज म बहुत दुःखी हुँ। निखिल गेटपालीसँग स्वीकृति माग्यो। मैं कुछ कह नहीं सकता, साप आएंगे तो फिर गुस्सा हो जाएंगे, गेटपालीले आँट गरेन। चुपचापसँग उभिरह्यो। उसले माथि आकाशतिर हेऱ्यो। आकाशभरि तुवालोले ढाकेको थियो। कालो मैलो तुवालोले आकाशमन्तिर चिच्याट लाग्दो काम, लेखेभित्र पीर र चिन्ताको चर्को ताप। अचानक आएको पसिनाले लेखे खलखल भिजेको थियो। उस सरासर ट्युबवेलतिर लाग्यो, ट्युबवेल चलायो। अन्जुलीभरि पानी लिँदै मुखमा छ्याप छ्याप छ्याप्यो र शीतल हुन खोज्यो। त्यही सय कटकटी पानी पनि पियो। ओ गुर्खा भाइ, ए जल्दी साफ गर, साफ आनेका टाइम हो गया। काली गेटपालीले बाँकी रहेको कुखुराको सुली स्वर्न लेखेलाई सम्झायो। लुरुक्क परेर लेखे कुखुराको गोठतिर गयो, फुकालेका पन्जा फेरि लगायो र सुली साफ गर्न लाग्यो। दोस्रो कोही मिला? सुली सोरिरहेको लेखेलाई हेर्दै फर्खरै आइपुगेको कुखुरे सेठले लेखेको नजिकै गरेर लेखेलाई हेर्दै प्रश्न गर्यो। कोसिस गरिरहे साप, लेखेले निदाउरो मुखले सेठलाई जवाफ दियो। हाँ, कोसिस गरो, मिल जाएगा। कितने बेकार गोर्खा यहाँ पर पढे हैं, दूसरा मिल्ने पर तुम्हें छुट्टी दूंगा, समझे? यति भनेर सेठ सरासर हिँड्यो। सेठ हिँडेको एक आध घण्टापछि लेखे गेटपाले भाइ ठाउँ गयो। भाइ साप, अब मैं जाऊँ? अब तो सेठ जी नहीं आएंगे ना, लेखेले विनम्र भएर गेटपालेसँग अनुरोध गर्यो। गेटपालीले लेखेको अनुहारमा हेऱ्यो। लेखेको आँखामा अहिले पनि आँसु टलपल गरिरहेको थियो। गेटपालीको मन पग्लिएछ क्यारे। उसले भन्यो, हाँ अब जाओ, पर कल जल्दी आ जान, भनेर उर्दी सुनाए चाहिँ गर्यो। खोलीमा पुगेर लेखे ठङरङ्ग ओछ्यानमा पल्टियो। उसका मनमा नाना थरी कुराको पहिरो चल्न थाल्यो। सोच्दा सोच्दै लेखे रुन थाल्यो। खोलीको सुनसान कोठामा लेखेको रुवाईको हिक्का छुट्यो। लेखे मन खोलेर रोयो। रुँदा रुँदै लेखे दिउँसै फुस्स निदायो पनि। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेकमा हामी शरद पौडेलको उपन्यास लिखेको अन्तिम श्रृङ्खला वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौं। लिखे भाइ, सन्चो भएन कि क्या हो? साँझतिर खोलीमा छिरेको परशुरामले मस्तसँग निदाइरहेको लिखेलाई हल्लाउँदै भन्यो, अहो दाई आइसक्नु भएछ। लिखेले आँखा खोल्दै जवाफ फर्कायो, के भयो, सन्चो भएन क्या भाइ? आज त दिउँसै आयो कि के हो? परशुरामले फेरि सोध्यो, अँ दाई आज दिउँसै आयो। लिखेले यसो आँखा डुलाउँदै, अनि यी भाइ को हुन् त नि? परशुरामसँगै बसेको आफूभन्दा ठिक्क सानो छिटो देखेपछि लिखेले जान्न खोज्यो, यी भाइ मेरै गाउँतिरका हुन्। भर्खरै दिल्ली आएका रहेछन् दाजीसँग, नोकरी नपाएर बसिथे, मैले यहाँ नोकरी लगाइदिन्छु भनेर लिएर आएको। ए, लिखे जाँगर नलाइकन नै ओछ्यानबाट उठ्यो र पाइखानातिर गयो। एकैछिनमा फर्केर आयो र ओछ्यानमाथि नै बस्यो। किन भाइ, निदाउरो मुख लगाइछौ नि आज? परशुरामले लेखेको आँखामा हेऱ्यो। लेखेको आँखामा आँसु टल्प लागेको थियो। दाई, लेखेले परशुरामको तेग्रामा चपक्क अनुहार टाँसेर रोयो। अच्छा के भयो भाइ, किन रोएछौ? परशुरामले तीन छक हुँदै सोध्यो। दाई सब कुछ बर्बाद भयो, लेखेले रुँदै छोटो जवाब फर्कायो। किन, के भयो र? करेटी चिटी आएछ र? परशुरामले लख काट्यो। लेखेले बिस्तारै टाउको उठायो र परशुरामको आँखामा हेऱ्यो। लेखेको एकहोरो हेराएपछि परशुरामलाई आफूले कुरो बुझे चाहिँ लाग्यो। खै, चिट्ठी कहाँ राखेछौ? परशुरामले लेखेको कमिजको खल्तीमा हात हालेर कच्याकको छुपरेको चिट्ठी झिक्यो र चिट्ठीका अक्षरहरूमाथि आँखा डुलायो। यस्तो हुन्छ भन्ने त लागेको थियो मलाई भाइ, मैले त त्यही बेला पनि त बन्या हुँ नि। अब बेला बितेर हुनु नहुनु सबै भइसकेपछि रोएर मात्र के काम भयो र? परशुरामले पुरानोको रूप काउँदै भयो। दाई, परशुराम दाई, अब म देश जान्न, लेखेले अचानक अनौठो बात राख्यो। अरे लेखे भाइ, यो त अचम्मैको बात गर्यो नि, त्यत्रो कुरो बुझेको मान्छेले किन यस्तो मन बनाएको? मैले त बुझ्नै सकिनँ। अझ सान नानीको त तिमीलाई माया दया केही लाग्दै थिएन, त्यो पराई मान्छे मरेर तिमीलाई के को पिरालो परेको? परशुरामले छेडान्न खोज्यो। परशुराम दाई, मैले बल्ल बुझेँ, मैले गल्ती गरेछु। लेखेले टाउको उठायो। हेर लेखे भाइ, मन सानो नपार, तिमीले सहारा दिया भए सान नानी त बाँच्थ्यो होला, तर तिमीले हिम्मत गर्न सकेनौ, खुट्टो झिक्यौ, अहिले पछुताउ गरेर मात्र के काम छ र? लेखे भाइ, तिमीलाई देश नफर्किने कुरो चाहिँ कहाँ आएको? सान नानीको मर्नु र बाँच्नुसँग तिम्रो देश फर्कने नफर्कने कुराको कस्तो साइनो पर्यो? मैले कुरो बुझिनँ। परशुरामले मनमा लागेको कुरो सरासर राख्यो। मैले त्यसो किन भनेको होला? लेखे आफ्नै भनाइको अर्थ खोज्न थाल्यो। सान नानीको मर्नु बाँच्नुसँग उसको देश फर्कने नफर्कने कुराको कतै पनि केही साइनो पर्छ जस्तो लेखेलाई पनि लागेन। हेर भाइ, सान नानीको खबरले दुःख त मलाई पनि लागेको छ, तर टुलाइरहेको लेखेलाई हेर्दै परशुरामले भन्यो, तर अब हामीले के गर्न सक्छौँ र? जो जिउँदा छन् तिनकै लागि मात्र केही गर्न सकिन्छ, मर्ने त मरेर गइहाले। लेखे भाइ, त्यो दिन भाषणमा तिमी आफूले भनेका कुरा सम्झ त, म कोसिस गर्छु सुतेकालाई बिउजाउन कोसिस गर्छु, मेरा दलित पौनी दाजुभाइहरूलाई बिउजाउन कोसिस गर्छु भनेका होइनौ? कि त्यो काम गर्न सिङ्गै बाँकी छैन र? कि सुनाम दाईले भन्नुभएको जस्तो उचमिचको तिथि साम्यगाम्य भइसक्यो र? हामीले त अब जिन्दगीका दुई पाइला भए पनि त्यही बाटोमा लगाउनेछौँ भनेका होइनौँ र? मान्छे जस्तो भएर बाँच्न प्रयत्न गर्छौँ भनेका होइनौँ र? परशुरामले लेखेलाई सम्झाउने पारामा भन्यो। हामीले भनेको पनि हो र गर्ने पनि हो, तर सान नानीको खबरले मनलाई अलिक कमजोर पार्यो। ठिक छ दाई, म आफ्नो वचन फेर्दिनँ, म झुक्दिनँ, म लत्रन्न, लेखेले शिर ठाडो पार्यो। लेखे भाइ, तिमीले काम गरेको ठाउँमा भोलि पर्सिदेखि नै यी भाइले काम थाल्छन्, तिमी चाहिने जति सक्दो छिटो पगार लिउ र घर फर्क। परशुरामले लेखेको हात समात्यो, बरु अहिले चाहिँ रोटी पकाउनतिर लागौँ। परशुराम उठ्यो र स्टोभ राखेको ठाउँतिर लाग्यो। परशुराम दाई, सुनाम दाई कहिले आउनुहुन्छ होला? एक फेर भेट्न मन लागेको, जाने बेला भेट्न पनि पाउँदिनँ कि के हो? लेखेले आलु तास्दा तास्दै सुनामलाई भेट्ने धोको सुनायो। आउनुहुन्छ, तिमी जाने बेलासम्म भेट्न आउनुहुन्छ। सुनाम दाई यहाँ नआए पनि तिम्रो हाम्रो खबर त लिइ नै रहनुहुन्छ नि। हेर न भन्थ्यो बनाउला, बुढा भरे भोलि नै टुप्लुक्क आइपुग्न भेट्छैन। परशुरामले ढाडस दियो। निके भाइ, भोलि यो भाइलाई लिएर सेट कहाँ जाऊ है, यसलाई काममा राखेपछि तिमीलाई उछार मिल्छ। परशुरामले कोठामा बसेको नयाँ केटालाई देखाउँदै सम्झायो। अनि भाइ कति वर्षको भयो नि? लिखेले पनि नयाँ भाइलाई हेर्दै केही जान्ने मन गर्यो। 13 को भयो दाई। नयाँ भाइले पनि टाउको उठाएर पुलुक्क लिखेलाई हेऱ्यो। म पनि त 13 को सधैँ देश आएको त हो नि। लिखेले नयाँ भाइलाई आफ्नो कथा सुनायो। अनि भाइ काम गर्न सक्छौ त? लिखेले थप सोध्यो। सकमला नि दाई, पाहाडा नि घाँस दाउरा गरेकै हो के रे। नयाँ भाइले फुर्तीका साथ जवाफ फर्कायो। भोलिपल्ट सबैले नयाँ भाइलाई पनि साथमा लिएर लेखे डिप्टीतिर हिँड्यो। ए नयाँ कौन हेरे? कुखुरा फार्मको गेटमा उभिएको कालो गेटपालीले फार्मभित्र पस्नु अघि नै लेखेसँग सोध्यो। ए मेरा भाइ, ए मेरा ही जग्गा पर काम गर्ने आया है। लेखेले छाती फुकाएर जवाफ दियो। ए त छोटा है, के काम गरेगा? गेटपालीले नयाँ भाइतिर आँखा लगाएर शङ्का प्रकट गर्यो। क्यों नइसकेगा भाइ साहब, हम तो पहाड़ के आदमी है, हम जो कुछ भी कर सकते हैं। लिखेले गेटपालेसँग दबल फसल गरमला चाहिँ गर्यो। जाओ जाओ अपना डिप्टी करो, अभी सेठ जी आए तो उनसे बात करना। गेटपाले झमेराबाट उम्कन खोजे चाहिँ गर्यो। आओ भाइ, लेखेले नयाँ भाइको हात समातेर फारामभित्र लग्यो। फारामभित्रको लेखेको भागमा परेको काम लेखेले गर्दै गएर नयाँ भाइलाई पनि कुरो सम्झाउँदै बुझाउँदै गयो। दाई मलाई तन्खा कति देलान्? नयाँ भाइले लेखेसँग आफ्नो मनको कुरा राख्यो। खै भाइ, अझ त काम गर्दा बल्ल बल्ल मेरो 400 महिनाको छ, तिमी त नयाँ मुन्छे कति दिन्छन् भन्ने सक्दिन। लेखेले प्रश्नसँग कुरो राख्यो। फारामको ढोकामा गाडीको आवाज सुनियो। लेखेले चनाको आँखाले गेटतिर हेऱ्यो। भाइ सेठ आए जस्तो छ, नमस्कार गराए। लेखेले सिकायो। नमस्कार सेठजी। लेखेले आफू छेउ आइपुगेको सेठलाई नमस्कार गर्यो। नयाँ भाइले भने केही नबोली हात मात्रै जोड्यो। ए कौन है? अनौठो मान्दै सेठले नयाँ भाइलाई हेऱ्यो। तुम्हारी जग्गा पर आया क्या? सेठले आफैले लख काटेर सोध्यो। हाँ साहब, लेखेले जवाफ दियो। बहुत इमान्दार और सिधा है साहब, काम करेगा। लेखेले नयाँ भाइको बहिन गर्यो। सेठले नयाँ भाइलाई निकै निहालेर हेऱ्यो। सेठको पछि पछि मुन्सी पनि थियो। मुन्सीले मुख खोल्यो। ए गुर्खा त बहुत ही छोटा है। सेठले मुन्सीलाई पुलुक्क हेऱ्यो। ठिक है, गुर्खा बहादुर होता है। सेठले मुन्सीको मुखमा बुझो लगायो। सेठजी मेरा पगार, कल से मैं छुट्टी लूंगा। हिन्नै आँटेको सेठपट्टि फर्केर लेखेले सुस्तरी कुरो उक्कायो। आमुन्सीजी यसका हिसाब गर्दो। अरू सेठले यसो सोचे चाहिँ गर्यो। अर तुम फिर कब आओगे? सेठले लेखेसँग सोध्यो। नै आउँगा सेठजी, अब मैं गाममै ही बैठूंगा। मेरा माँ बाप भी अब बुढा हो गया, उनका सहयोग करूंगा। लेखेले कपाल कनायो। हाँ ठीक है, सेठ बोलेर फटाफट हिँडिहाल्यो। मैले अघि सम्झाएको कामका कुरा त सबै सम्झ्यो नि होइन भाइ, कि फेरि सम्झाउनु पर्छ? लेखेले नयाँ भाइलाई सोध्यो। अलिअलि सम्झा चुके रे, अर्थक त गर्दै गएपछि जानुला नि दाई। नयाँ भाइले विश्वासका साथ जवाब दियो। लौ हिँड, मुन्सी भए ठाम जाम, मेरो पगार नि लिन छ, तिम्रो पैसाको कुरा नि त्यहीँ गरौँला। लेखे नयाँ भाइलाई पछाडि लगाएर मुन्सीको अफिसतिर सोझियो। कला जाना, बिना सोचे सम्झे मुन्सीले मुख खोल्यो। कल तो शनिबार है साहब, मैं तो कल की शाम की ट्रेन से जा रहा हूँ, आज ही कर दीजिए ना। लेखेले बिन्ती बिसायो। तो हमें क्या टाइम नहीं है, सोमवार को आओ। मुन्सी भित्तापट्टि फर्कियो। कैसे बात करते हैं साहब? लेखेले अंधेरो मुख लगाया। कैसा बात किया? देखा नहीं मैं काम कर रहा हूँ, तुम्हारे काम करना है तो ओवर टाइम की फी लगेगा। बोलो मंजूर है? ठगने दाव करती मुन्सीले फिर चोर आँखले लेखेला हेऱ्यो। कितना लगेगा? लेखेको अनुहार झन अँधेरो भयो। यही कोही 100 रुपियाँ लगेगा। मुन्सी फेरि भित्तापट्टि फर्कियो। यहाँ बसिरहनु भन्दा त बरु त्यही जाति छ, लेखेले मनमनै सोच्यो। ठिक है साहब, लेखेले मुन्सीलाई सुनायो। लेखेको बोली सुने बित्तिकै मुन्सीले खाता पल्टाएर हिसाब निकाल्यो। ए देख, तेरा खुद 1500 पगार हुआ, अब मेरा ओभरटाइम 100 काट कर ए 1400 ले, और यहाँ पर दस्तखत कर। मुन्सीले सही गर्ने कागज लेखेतिर बढायो। लेखेले यसो हेऱ्यो, त्यहाँ 1500 लेखेको छ। उसले गरुङ्गो चालले कलम उचालेर सही गर्यो, अनि 1400 गनेर लियो र कमिजको खल्तीमा हाल्यो। लेखेकै आँखा अघिल्तिर 100 नोट मुन्सीले आफ्नो इष्टकोटको भित्री गोजीमा थपक्क राख्यो। अब जा, मुन्सीले लेखेला कोठाबाट बाहिर निकाल्न खोज्यो। पर ये भाइ के पगार के बारे में? लेखेले नयाँ भाइको तनखाको छिनोफानो गर्न खोज्यो। इसका क्या पगार होगा, ये तो चेतना छोटा है, एक महीने काम देखेंगे फिर उसके बाद तय करेंगे। मुन्सीले छिटछिटो निर्णय सुनाए। पर एक महीने का तो? लेखेले त्यही महिना दिनको कुरो पक्का गर्न खोज्यो। चल चल 200 देंगे, अब चल। मुन्सी उठेर बाहिर गयो। मुन्सी कोठाबाट हिँडेपछि लेखेर नयाँ भाइ पनि कोठाबाट बाहिर निस्के। लेखे सरासर खोली जाने सुरले फारमको ढोकातिर लाग्यो। क्या हुआ, पगार मिला? टोकापालीले ढोकामा आइपुगेको लेखेलाई कोट्टायो। हामिल गया, लेखेले सिधा उत्तर फर्कायो। ठिक है भाइ साहब, अब तो हम अपने गाउँ पर जा रहे हैं। लेखेले आफू गाउँ जाने कुरा गेटपालीलाई बतायो। कब जा रहे? गेटपालीले सोध्यो। कल परसों जाएंगे। लेखेको उत्तर पनि छोटो थियो। तो कुछ खिला यार, गेटपालीले लेखेको हात बलियोसँग समात्यो। कुछ तो मीठा सिठा, ठिक है बढिया पान खिला। गेटपालीले लेखेलाई त्यसै छोड्ने सुरु जोकेन। ठिक है आओ। लेखेले गेट नजिकै भएको पान पसलमा गेटपालीलाई लिएर गयो। दो बढिया डबल पान लगाओ यार, गेटपालीले पान पसललाई आदेश दियो। पान पसलले पानको पत्तीमा पान मसला सुर्ती सुपारी सबै हाल्दै थियो। गेटपाले करायो, और डाल यार। लो ये पान। पान पसलले एक बिडा पान गेटपालीलाई दियो। कति पनि ढिला नगरी गेटपालीले मुखको खानी पिच्छ भुइँमा थोक्यो र मुखको पानको बुझो हाल्यो। पान पसलले दोस्रो बिडा बनाउँदै थियो। गेटपालीले पानका छिरा निकाल्दै बोल्यो, किसी कागज पर प्याक गर्दो। पान पसलले प्याक गरेको पान गेटपालीले आफ्नो प्यान्टको खल्तीमा हाल्यो। दे पैसा दे। पानको रस पसल नजिकैको सेतो भित्तामा प्याच्छ थोकेपछि गेटपालीले लेखेलाई पैसा तिर्न आयो। लेखेले लागेको पैसा थपक्क तिरेर गेटपालीसँग छुटिएर खोलीतिर हिँड्यो। कुरो मिल्यो त भाइ, बेलुका खोलीमा परशुरामले कुरो झिक्यो। मिल्न त मिल्यो क्यारे, तर मुर्धार देशीले सित्तैमा पैसा खाइदियो। लेखेले दिउँसो कुखुरा फारममा भएको सारा कुराको बेल विस्तार परशुरामलाई सुनायो। त्यस्तै हुन् सालाहरू, हामी नेपालीलाई पाइरै पछि ठग्छन् यार। करायो भने झन् के गर्ने हुन्? चुप लाग्यो आनन्दै। बस्ने ठाउँ त होइन क्यारे, तर क्यार नि कहाँ जाने? हामी गरिबलाई जहाँ गए नि उस्तो फरक चाहिँ पर्दैन क्यारे। परशुरामले लेखेको गाउँमा मलम लाउन खोज्यो। दाई भोलि चाँदनी बजार जाउँ न है? लेखेले सुत्ने बेला परशुरामसँग प्रस्ताव राख्यो। किन? निकै धेरै पैसा बुझ्यौ कि क्या हो? परशुरामले ठट्यौरी स्वर निकाल्यो। होइन दाई, घरमा जाने बेला बा आमालाई केही न केही त लैदिउँ न, त्यहाँ यस्तो सस्तो पाइन्छ अरे क्या। लेखेले मनको कुरो गम्भीर हुँदै राख्यो। भोलिपल्ट शनिबारको दिन परशुराम लेखेर नयाँ भाइ चाँदनी बजारतिर लागे। चाँदनी बजारको घुइँचोमा तीन भाइ घरि यता घरि उता गरिरहे। बाबा मलाई के किनिदिने? लेखेले टुङ्गो लाउनै सकेन। के किनिदिने होला दाई? लेखेले आफ्नो अप्ठ्यारो परशुरामसँग राख्यो। बाबुलाई एउटा कमिज किनिदेऊ, आमा चेनीलाई एउटा बर्कोसरको किनिदेऊ न, सम्झना त हो, परशुरामले सुझायो। अनि आफूलाई चाहिँ केही किन्दैनौ? परशुरामले सोध्यो। यिनताकासम्म देश बसेर फर्कँदा पनि के को थोत्रो लाएर जाने त होइन दाई? लेखे आफ्नै कुरामा हाँस्यो। फुटपाथको कमिज पसलबाट लेखेले दुईवटा कमिज किन्यो। कमिज किनिसकेपछि अलिक उता प्यान्ट र अलिक उता बर्को। अलिक पर फुटपाथमा हाती रुमालको पसल अगाडि लेखे टक्क अडियो। परशुराम दाई, एउटा रुमाल रोज्नुहोस्, मेरो तर्फबाट सम्झना हुन्छ। परशुरामले पर्दैन भन्दा भन्दै पनि लेखेले रुमाल किनेर परशुरामको गोजीमा घुसारिदियो। लेखेको किनमेल छिद्दियो। चाँदनी बजारबाट फर्काउँदै गर्दा बाटामा झोला पसल अगाडि बसेर लेखेले आफ्नो लागि एउटा झोला किन्यो। अघि किनेका सामान झोलामा हाल्दै गर्दा लेखे झसङ्ग हुँदै भन्यो, ठुक्क बिर्सिहालेछु नि त, एक तर फेरि अघिको कमिज पसलमा जाऊँ न है? किन फेरि? परशुरामको अनुहार कच्याकुच्चुक पर्यो। दाई, सुनाम दाईको लागि कुन कमिज ठिक होला छानिदिनुहोस् न। कमिज पसलको अगाडि पुगेपछि लेखेले आफ्नो रहरको पोको खोल्यो। दुई भाइ मिलेर एउटा कमिज छाने। लेखेले पैसा तिर्यो। रेलको टिकट पनि आजै लिन पाए हुने नि। सडकमा हिँडिरहेको बेला लेखेले परशुराम सामु प्रस्ताव राख्यो, जाम भने जाम, बेला बित्या छैन कारे, बरु कहिलेको लिने हो? परशुरामले अल्छी गरेन, भोलिकै टिकट लिए पाए नि हुने दाई, लेखेले हतारामा बोल्यो। तीन भाइ दिल्लीको प्लेटफर्मतिर सोचिए। परशुराम बेला बेला देश आउने जाने गरेकोले उसलाई प्लेटफर्मको काम आउँथ्यो। त्यसैले ऊ टिकट किन्ने ठाउँमा सरासर गयो, टिकट माग्यो, पैसा तिर्यो र लिखेहरू बसेको बेन्चीमा आएर बस्यो। लो भाइ, जतन गरेर राख, भोलि शामको टिकट छ, पर्सि बिहान गोरखपुर पुग्छौ, सजिलै हुन्छ। टिकट लेखेको हातमा राख्दै परशुराम उठ्यो। अब जाम, नत्र ढिलो हुन्छ। उनीहरू सबै खोलीतिर फर्किए। आजको रात खोलीमा रोटी पाकेन। लेखेले चामल र मासु किनेर लग्यो। भान्सामा पनि उनै बस्यो र भात पकायो। खाना खाइवरी राति अबेरसम्म बसेर परशुराम र लेखेले देश परदेशका धेरै कुरा गरे। एकअर्कासँग छुटेर गएपछि चिठी पत्र ओहोरदोहोर गर्ने, आफूले गरेका कामका बारेमा लेख्ने उनीहरूले बाचा गरे। भोलिपल्ट आइतबार परशुराम र नयाँ भाइ ड्युटीमा हिँड्नै लागेका थिए। लेखेले परशुरामको हात बलियो गरी समाएर सम्झायो, दाई भरि ढिलो आउनु होला नि, फेरि कहाँ बिर्सिन्छु र, यहाँबाट छ बजे तक त निस्कनुपर्छ, म पाँच बजे त आइहाल्छु नि। परशुरामले लेखेलाई ढुक्क पार्यो। दिउँसो लेखेले झोला मिलायो, आफ्ना पुराना सबै कपडा नयाँ झोलामा हाल्यो, बाबामाको कमिज बर्को अलिकता जिरा मरिच नरिवलको गेडा मिसिरी चुरोटका दुई चार बट्टा र केही किताब सबैलाई मिलाइ मिलाइ झोलामा हाल्यो। उसको देश फर्कने सरजाम ठिक भयो, लेखेले नयाँ कमिज र प्यान्ट भिरिसकेको थियो, प्यान्टको भित्री गोजीमा उसले केही पैसो राख्यो र बाँकी बाटो खर्च भनेर प्यान्टको बाहिरी खल्तीमा हाल्यो। रेलको टिकट कमिजको खल्तीमा थियो, नजरोस् भनेर कमिजको खल्तीको टाँक लगाएको थियो। एकपटक ज्यानमा भिरेको कमिज प्यान्ट सबैतिर मिल्ने जतितिरबाट हेऱ्यो, यसपछि फुरुङ्ग परेको लेखे ओछ्यानमाथि लमतन्न परेर पल्टियो। लौजा यो कसरी दिने त, पल्टँदा भित्तामा आँखा पुगेपछि भित्ताको किलामा झुन्डाएको नयाँ कमिज देखेर लेखे जसङ्ग भयो। सुनाम दाईलाई आफ्नै हातले दिन पाएको भए कस्तो हुन्थ्यो होला, ठिकै छ परशुराम दाईले नै दिनुहुन्छ, तर सुनाम दाईले के सोच्नु होला, उसको मनमा तरङ्ग उठ्यो र हरायो पनि। लेखे भाइ तयार भइसक्यौ, पाँच बजीतिर खोलीमा छिरेको परशुरामले ढोकाबाटै सोध्यो। अँ दाई, लेखेको अनुहार उज्यालो र हँसिलो थियो। लौ भाइ आज यो खाएर छुट्यौँ, परशुरामले ओछ्यानमाथि बसेर कागजको पोको खोल्यो, थाल तान्यो र त्यसमाथि जेरी र लालमन राख्यो। खाम भाइ, परशुरामले थाल लेखेतिर बढायो, लेखेले एउटा लालमन र एउटा जेरी समात्यो। जाम्बो उहीँ गएर बसम लदाई हुन्न, छ बज्न नपाउँदै लेखेले ओछ्यानबाट उठ्दै बोल्यो। अनि भाइ जान्छौ कि यहीँ बस्छौ, लेखेले भर्खरै छिरेको नयाँ भाइलाई सोध्यो। रात पर्छ त यहीँ बस्बो है, परशुरामले नयाँ भाइलाई हरायो। हुन्छ, नयाँ भाइले टाउको हल्लाएर बोल्यो, अलिक छिटो आउनु है। लेखेर परशुराम रेलको प्लेटफर्मतिर हिँडेको पन्ध्र एक मिनट जतिपछि सुनाम खोलीमा आइपुगेर खोलीको ढोका ढकढकाए। भित्रबाट नयाँ भाइले ढोका खोल्यो, नयाँ मान्छे दुवैजना छक्क परे। यहाँ पहिले बसेका परशुराम र लेखे साथीहरू अहिले यहाँ हुनुहुन्न कि के हो, सुनामले नयाँ भाइसँग सोधे। होइन, यहीँ बस्नुहुन्छ, आज लेखे दाई देश फिर्ने भनेर रेलसम्म पुर्याउनु जानुभएको छ। नयाँ भाइले आफूले बुझेको कुरो सजिलै बतायो। कति बेला जानुभएको, कति बजेको रेल हो भाइलाई थाहा छ, सुनामले हतारिँदै प्रश्न गरे। खोइ त्यो त मलाई थाहा भएन, तर भर्खरै जानुभयो, नयाँ भाइले सुनामको मुखमा एकहोरो हेऱ्यो। ए पछि भेट्छु है त भाइ भन्दै सुनाम त्यहाँबाट हिँडे। सुनाम सिधै रेलवे प्लेटफर्मतिर सोचे। ए साथीहरू त मभन्दा पनि पछाडि पो पर्नुभयो त, प्लेटफर्मको ढोकामा सुनाम उभिरहेका थिए। अहो कसरी थाहा पाउनु भयो, म त भेट नहुने हो भनेर, लेखेको खुसीले फुलेको अनुहार झनै उज्यालो देखियो। म भर्खरै भाइहरूको डेरामा पुगेको थिएँ, त्यहीँ थाहा पाएँ। अनि लेखे साथी कस्तो लाग्दैछ त, सुनामले लेखेलाई अँगालोमा बाँधेर कस्यो। लेखेले पनि बलियो गरी सुनामलाई आफूसँग टाँस्यो। साथी अब गाममा पुगेर सबै कुरा बिर्सिन्छ कि, रेलभित्र बसेको लेखेसँग झ्याल बाहिरबाट सुनामले सोधे। भाइ जे जानेको छु बुझेको छु त्यसलाई व्यवहारमा गरी पुर्याम्ला भनेर नै त घाम जान लागेको मान्छे, मैले के भुलाउँला र दाई, हो काम गर्दा गल्ती होला, तर मलाई त्यहाँ सघाइदिने तपाईँ जस्तो दाई, लेखेको उज्यालो अनुहारमा बोल्दा बोल्दै अँधेरो भयो। त्यसो होइन साथी, उहाँ पनि तपाईँले धेरै साथी पाउनुहुनेछ, झन् नारायण साथीले त तपाईँको गाममा आउँछु नै भन्नुभएको छ, सुनामले लेखेलाई ढाडस दिन खोजे। रेलको सिट्ठी बजेको सुनियो, मान्छेहरू हतार हतार यताउता दौडन थाले। लौ त साथी भेट भयो, एकअर्कोमा धेरै कुराकानीहरू छलफल भए, जे सकिन्छ गरौँ, एक पाइलै सही मुन्छे भएर बाँच्नेतिर पाइलो सारौँ, यो मेरो लेखे साथीलाई अनुरोध हो, सुनामले गम्भीर भएर अन्तिम भनेर राखे। दाई म दियो बत्ती भएर बोल्ने प्रयत्न गर्छु, अरूलाई सल्कन सहयोग गर्छु, तर दाई पनि मेरो गाममा कहिले कहिले आउनुपर्छ, लेखेले जालमा भएको सुनामको हात बलियोसँग समात्यो र मुखसम्म लगेर मै खायो। रेल बिस्तारो हिँड्न थालिसकेको थियो। दाई गाह्रो नमान्नुहोला, हजुरलाई एउटा चिनो छोडेको छु, परशुराम दाईको खोलीमा छ, कुरो सक्न नपाउँदै लेखेको हात सुनामको हातबाट छुट्यो। छुट्ने बेला सुनामको हातमा लेखेको तातो आँसुको थोपा खस्यो। सुनामले यसो औँला उठाएर हेरे, उनलाई नमज्जा लाग्यो। परशुरामले हात उठाएर हल्लायो, जससँग झस्के जस्तो गरी सुनामले पनि आफ्नो हात उठाएर हल्लाए। लेखे झ्यालबाट बाहिर हात निकालेर हल्लाइरहेको थियो र बिदा मागिरहेको थियो, साथी सुनामसँग, साथी परशुराम र श्रमिक एकता सङ्गठनका हजारौं साथीहरूसँग। लेखेले त देख्न पाएन, तर देश फिरेको लेखेको हल्लिएका हात देखिन्जेल सुनाम र परशुरामले हेरिरहे। श्रु श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन थियो। लेखेको अन्तिम श्रृङ्खला आज हामीले वाचन गर्यौँ र यसलाई अब पूरा गर्यौँ। हामीले विगत 16 श्रृङ्खलादेखि तपाईँलाई लेखेको वाचन सुनाइरहेका थियौँ। यो सँगै अब लेखेको वाचन पूरा भएको छ। अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे पनि बिदा हुन्छौँ। शुभरात्रि।